नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं प्राध्यापक तथा वरिष्ठ समालोचक ठाकुर प्रसाद पराजुली। विक्रम सम्बत 1997 भदौ 20 गते पातलेखेत म्याग्दीमा जन्मनुभएका प्राध्यापक पराजुलीले 2044 सालमा नेपाली साहित्यको परिक्रमा नामक समालोचना संग्रह प्रकाशित गरिसक्नु भएको छ भने विभिन्न फुटकर कृतिहरूको सम्पादन पनि गर्नुभएको छ। रत्नश्री स्वर्ण पदक 2028, झपट पुरस्कार 2039 तथा धौलागिरी पुरस्कार 2046 पुरस्कृत भइसक्नु भएका प्राध्यापक पराजुली हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ। यसै बेला उहाँकै विद्यार्थी रहिसक्नु भएका सह प्राध्यापक हरि घिमिरेले खसखस.com का लागि केही साहित्यिक खसखसहरू राख्नु भएको छ। कुराकानीको लागि स्थान तथा व्यवस्थापन जुटाइदिने साहित्यकार गोपाल रेग्मीप्रति आभार व्यक्त गर्दै सो खसखस प्रस्तुत गर्दछौ।
आज म नेपाली भाषा र साहित्यका यस्ता सेवी जसले त्रिभुवन विश्वविद्यालयमा कैयौं वर्ष आज दशकौं वर्ष पढाएर नेपाली भाषा र साहित्यको सेवा गर्नुभयो, नेपाली समालोचनाका क्षेत्रमा ठूलो योगदान दिनुभयो, नेपाली वाङ्मयको लागि विभिन्न पत्र पत्रिकाहरूको प्रकाशन गरेर सर्वोत्कृष्ट सेवा समर्पण गर्नुभयो, त्यस्ता व्यक्तित्व मेरा आदरणीय गुरु ठाकुर प्रसाद पराजुलीसँग अन्तर्क्रिया गर्ने प्रयासमा छु। उहाँसँग गरेका यी खसखसहरू अमेरिकाबाट सञ्चालित अनलाइन संस्करण खसखस.com का लागि महत्वपूर्ण हुनेछ भन्ने सोचेर मैले यहाँ उहाँसँग केही कुराहरू गरेको छु। नमस्कार सर।
नमस्कार
सर, अमेरिका अहिले आउनुभएको कति भयो, कस्तो छ अमेरिकाको अनुभव यहाँका लागि?
म भर्खर मात्रै म चाहिँ अमेरिका आएको हुँ, आएको पनि झन्डै 3 महिना जति भइसकेको छ र यसै बीचमा धेरै साथीहरू मित्रहरू सहकर्मीहरू जुन विभिन्न किसिमको ठाउँमा आएर बसिरहनु भएको छ उहाँहरूसँग फोनको माध्यमबाट प्राय चाहिँ सम्पर्क भइरहन्छ, कुराकानी भइरहन्छ र अहिले पनि अब त्यस्तै किसिमको भनौँ यो देवकोटा जयन्तीको अवसर पारेर मै पनि अब यहाँ आएको छु, डिसीमा आएको छु। त मलाई कस्तो लागेको छ भनेदेखि मलाई यहाँ आएर मलाई बस्दाखेरि म परदेशमा होइन आफ्नै साथीभाइ सर्कल र आफ्नै समाजको बीचमा आफूलाई भए जस्तो किसिमको चाहिँ मलाई लागेको छ, किनभनेदेखि जुन विषयमा जुन क्षेत्रमा हामीहरू काम गर्दै आएका थियौं काम गर्दैथ्यौं उहाँ काठमाडौँमा रहँदाखेरि पनि अहिले चाहिँ के भने तिनै क्षेत्रका साथी सहकर्मीहरूसँग सँगै बस्दाखेरि चाहिँ एक किसिमको आफन्त एउटा आत्मीय एउटा परिवेशमा एउटा एउटै परिवारमा आएर बसे जस्तो किसिमको मलाई अनुभूति भइरहेको छ।
सर कस्तो लाग्दैछ र काठमाडौँबाट टाढा आएका छन् नेपालीहरू, बसेका छन् यहाँ, संघर्ष गरेका छन्, विभिन्न आफ्नो धर्म संस्कृति रीतिरिवाजहरू बचाएका छन्, साहित्य लेखनमा सक्रिय छन्, सरले आएर यहाँ हेर्दाखेरि सरस्वती उनीहरूले गरेको योगदान कस्तो लाग्यो सर, कस्तो रहेछ यहाँको परिस्थिति माहौल यहाँको वातावरण सरले कस्तो अनुभव गर्नुभयो?
अब यो सामान्य किसिमको विचारपट भनौँ भेटघाट र केही भनौँ टेलिफोन सम्पर्कबाट मात्रै सम्पूर्ण उहाँहरूले यहाँ कसरी बसिरहनु भएको छ, उहाँहरूका समस्याहरू के छन् त्यो सबै कुरा त मैले थपाउन सकेको छैन, तर उहाँहरूले लेखेका केही कृतिहरू रचनाहरू पनि मैले त्यो पढेँ र केही साथीभाइहरूसँग कसरी यहाँबाट चाहिँ तपाईँहरू चाहिँ बसिरहनु भएको छ भन्ने किसिमको पनि थियो र सोधपुछ गर्दाखेरि पनि एउटा के थियो भने अत्यन्त व्यस्त जीवन हामी गाउँघरमा बस्दाखेरि अब आफ्नो घरमा बस्दाखेरि धेरै समय हामी गफ गरेर अनावश्यक गफ गरेर हामीले समय यापन गरेका हुन्छौँ भने यहाँ त्यस्तो किसिमको समय यापन गर्ने किसिमको अवसरै यहाँ चाहिँ देखिँदैन, त्यस्तो चाहिँ मलाई त्यो लाग्यो, किनभने साथीहरूसँग आफ्नो काममा जुन कामको लागि उहाँहरू आइरहनु भएको छ, सङ्घर्ष गरिरहनु भएको छ, त्यो कारणमा उहाँहरू यसरी एउटा जुट्नुहुन्छ र पाएको चाहिँ जुन विदाका दिनमा पनि उहाँहरू कोही आफ्नो रचनात्मक कामको लागि लागिरहनु भएको छ, कुनै चाहिँ एउटा सामाजिक कल्याणको लागि गरिएका केही कामहरूमा लागिरहनु भएको छ, कोही अब यस्तै किसिमका गोष्ठीहरू, विचार गोष्ठीहरू, भेटघाटको किसिमको काममा लागिरहेका छ। त्यसले गर्दाखेरि मलाई के लागेको छ भने यहाँ आएपछि मलाई के अनुभव भयो भने हामी काठमाडौँमा धेरै समय हामीले जति समय दिँदाखेरि पनि दिँदाखेरि हामीले जति काम गरिराखेका छौँ त्यसलाई चाहिँ ठुलो योगदान मानिने किसिमको चाहिँ मानिने रहेछ भने यो ठाउँमा त के भनेदेखि त्यस्तो किसिमको व्यस्त जीवनमा रहेर पनि उहाँले जति किसिमको चाहिँ काम गरिरहनु भएको छ त्यो पनि अत्यन्त महत्वपूर्ण चिज मलाई लाग्यो। जुन भावनाहरू सायद चाहिँ आफ्नो गाउँमा आफ्नो घरमा बस्दाखेरि सायद व्यक्त हुन सक्दैन थिए, ती भावनाहरू यहाँ चाहिँ उहाँहरूले अन्तर आफ्ना रचनाहरूमा व्यक्त गर्नुभएको मलाई चाहिँ लाग्यो। त्यसले गर्दाखेरि आफ्नो क्षेत्रमा उहाँले जति पनि काम गरिरहनु भएको छ त्यो चाहिँ साह्रै एउटा समर्पित भएर काम गरिरहेको मैले चाहिँ पाएँ र यो समर्पण यदि आफ्नै देशमा हामीले गर्न पाएको भए चाहे जुनसुकै क्षेत्रमा होस् त्यो क्षेत्र के भने दिनदुना रात चौगुना चाहिँ त्यसको चाहिँ विकास हुन सकिन्थ्यो भन्ने मलाई अनुभव चाहिँ यो यसपटकको चाहिँ मलाई यहाँको भेटघाट र बसाईबाट अलिकति मलाई चाहिँ आभास भएको मलाई यस्तो आभास भइरहेको छ।
हामीले पढ्दा नेपाली भाषा र साहित्यको योगदानका लागि गोर्खालीहरू लडाईँ गर्न गएका गोर्खालीहरूले आफ्नो भावुक हृदयबाट अभिव्यक्त गरेका कुराहरूलाई साहित्यको रूपमा मानेर उनीहरूले दिएको योगदानलाई महत्वपूर्ण ठान्दै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उनीहरूको ठूलो योगदान छ भनेर पढाइन्थ्यो भने अब अहिलेका बाहिर बसेका करिब करिब 25-30 लाख नेपालीहरूको त्यो भावुक अभिव्यक्तिले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा धेरै ठूलो योगदान दिएको छ भन्ने कुरा भोलिको दिनले मूल्याङ्कन कसरी गर्छ त?
त्यो मूल्याङ्कन अवश्य गर्छ हरिजी, किनभने यहाँले जुन किसिमको प्रश्न उठाउनुभयो अब त्यो प्रश्नमा केही वर्षदेखि यहाँका साथीहरू पनि अत्यन्त सजग हुनुहुन्छ र एउटा छुट्टै पहिचान हुने जो समुद्र पार पुगेका उहाँहरूले जुन किसिमको चाहिँ योगदान दिनुभएको छ त्यो योगदानलाई एउटा चाहिँ आफ्ना छुट्टै पहिचानको रूपमा परिचित होस् भनेर उहाँहरूले आजकल त्यसलाई त्यो साहित्यलाई डायस्पोराली साहित्यको रूपमा उहाँहरूले हेर्ने गर्नुभएको रहेछ। निश्चय नै मलाई चाहिँ के भनेदेखि त्यो डायस्पोराली साहित्य एक किसिमको चाहिँ अहिले के भने एउटा सुरुवात छ र त्यो चाहिँ संगठित अघि हुन बाँकी छ मलाई लाग्छ, त्यो संगठित हुन अघि बाँकी छ तर जति संगठित रूपमा उहाँहरूले आफ्ना रचनाहरूमा आफ्ना भावनाहरू व्यक्त गर्दै आउनुभएको छ र ती भावनाहरूमा व्यक्त गरिरहेका कतिपय बिम्बहरूले जो कि नेपालमा बसेर लेखिएको भएदेखि ती बिम्बमा उहाँलाई प्रयोग गर्नुपर्ने जरुरत थिएन तर ती चिजहरू नेपाली साहित्यमा यसरी भेट्ने मौका पाएका छन्। त्यसले गर्दाखेरि चाहिँ मैले यो चाहिँ अत्यन्त राम्रो किसिमको चाहिँ मलाई चाहिँ तुलाइराखेको छ र यो आफूलाई अलग पहिचान गर्नको निमित्तमा अलग चाहिँ बाहिरको साहित्य एक किसिममा चाहिँ अलग पहिचानको रूपमा आओस् भन्ने किसिमको रूपबाट उहाँहरूले त्यसलाई परिचित गराउनु खोजेको मलाई लाग्यो। त्यो मलाई त्यो बडो सान्दर्भिक सामिक जस्तो किसिमको मलाई लागिराखेको छ।
अब यसमा शब्दमा त अझै पनि विवादहरू छन् सर, डायस्पोरालाई के भन्ने भनेर कसैले त देशपारीलाई डायस्पोरा भनिएको देशपारीलाई डायस्पोरा भन्नु उपयुक्त हो पनि भनेका छन्, ठिकै छ, तर शब्दभन्दा पनि त्यसको सीमाका बारेमा अझै विवाद छ। अब भोलि यो विवाद हुन्छ कि डायस्पोरिक कथा कुन हो, डायस्पोरिक उपन्यास कुन हो, पहिले पहिलो कुन उत्तर भयो भन्दाखेरि यसको सीमा निर्धारण नभइकन अब देशभन्दा बाहिर लेखिएका कृति हुनुहुने पहिलो रूपनारायण सिंहको भ्रमरलाई मान्नु पर्यो किनभने रूपनारायणले दार्जिलिङमा बसेर लेखेका हुन्, नेपालको सीमाभन्दा बाहिर बसेर लेखेका हुन्, होइन भारतीय भूमिलाई मान्ने होइन भनेदेखि फेरि यो पनि यसको फेरि अरू विवाद पनि आउला। त्यस कारणले सरहरू जस्ता प्रबुद्ध व्यक्तित्वहरू जसले नेपाली भाषा र साहित्यको लागि यत्रो आजीवन सेवाको भावनाले समर्पित भएर अगाडि बढ्नुभयो, उहाँ तपाईँहरू जस्तो मान्छेहरूले बसेर यसलाई एक किसिमले टुङ्गो लगाउनु पर्ने आवश्यकता हो त नि त होइन?
म त्यही विषयमा म अगाडि आउँदैछु कटाइदिनुभयो त्यो कुराहरू र मैले त्यो बेला मैले के उहाँको चाहिँ भनाइ के थियो भने मैले जुन गुरुबाट मैले पढेँ त्यस्तो किसिमको साहित्य डायस्पोरिक साहित्य हुन्छ जसमा के भने विदेशिएका छन् तर विदेशिएका चाहिँ आफ्ना नागरिकहरू त्यो जुन ठाउँमा बसेर बसोबास गरेर उनीहरू गरिरहेका छन् आफ्नो व्यवसायले गर्दाखेरि त्यहाँ बस्नु बाध्य छ तर त्यो संस्कृतिलाई पचाउन सकेका छैन संस्कृतिलाई पचाउन सकेका छैन आफ्नो संस्कृति बिर्सन सकेका छैनन् त्यो एउटा मनस्थिति त्यही नै एउटा चाहिँ मनस्थिति हो त्यो मनस्थितिलाई डायस्पोरा भएर चाहिँ भन्ने गरिन्छ यस बारेमा उहाँको आफ्नो छुट्टै चिन्तन के छ त भनेर मैले गोविन्दराज भट्टराईजीको चाहिँ यो हालै प्रकाशित भएको अनेक डायस्पोराको कवितामा उहाँले जुन किसिमको लेख्नुभएको छ त्यहाँ पनि उहाँको चाहिँ सबै कुरा चाहिँ बताइसकेपछि त्यो सबै के भन्दा त्यस बारेमा लेखिएका भारतीय लेखकहरूले लेखेका चाहिँ मौलिक कृतिहरू चाहिँ पढेर त्यसको आधारमा गर्दाखेरि केवल डायस्पोराको चाहिँ एउटा के भयो भने स्तह भनौँ एउटा प्रकार मात्रै त्यसमा चाहिँ उहाँले चाहिँ छुट्टिएको तर त्यसको मूल जुन किसिमको चाहिँ एउटा पन हो त्यो मूल पन चाहिँ उहाँले पनि के गर्नुभयो त्यो द्वैत मनस्थिति त्यो द्वैत मनस्थिति एउटा मनस्थिति उहाँले के भन्नु मनोसामाजिक यथार्थ भनेर चाहिँ उहाँले भन्नुभयो कि एउटा चाहिँ मनोसामाजिक यथार्थ एउटा अब त्यो समाजमा कुन समाजमा बसिआएको छ त्यो समाजमा बस्दाखेरि मान्छेलाई कस्तो मनस्थिति भएको छ त्यो त्यस किसिमको रूपमा चाहिँ उहाँले त्यसमा त्यो लेख हुनुभएको मैले त्यहाँ पाएँ अब त्यो हिसाबले गर्दाखेरि त्यो मनोसामाजिक यथार्थलाई मात्र हेर्ने हो भने हुनसक्छ कहिले गर्दा के हुन्छ भनेदेखि अब भारतमै बसेर भारतीयहरूकै भाषा पनि दक्षिणहरूलाई के होला उत्तर प्रदेशमा आउँदाखेरि उत्तर भारतमा आउँदाखेरि उनीहरूलाई अब अलिकति उत्सुक्स होला है आफ्नो दक्षिणी संस्कृतिलाई अब ऊ गर्न मन नपाइने त्यस्तै उत्तरीहरूले दक्षिणतिर जाँदाखेरि के हुन्छ भनेदेखि त्यहाँको चाहिँ संस्कृतिलाई चाहिँ पचाउन नसकेर उकुसमुकुस भएको पनि हुनसक्छ है त्यस्तै हाम्रो नेपालभित्र पनि कतिपय अब त्यस्तो किसिमको लाई अब हाम्रो संस्कृति भनौँ अब जो एउटा पहिलेदेखि परम्परादेखिबाट चलिआएको जुन सनातन धर्म भन्छौँ सनातन धर्मको रूपमा हामीले जुन मान्दै आइरहेका छौँ अब त्यो चिज चाहिँ कसैले नपच्ला है अब त्यो चिजको पनि हुनसक्छ त्यसो हुँदाखेरि के भनेदेखि एउटा अलग पहिचानको निमित्तमा डायस्पोरा बाहिरका विदेशिएका या प्रवासीका आप्रवासीहरूले आफूलाई चाहिँ त्यसरी परिचित गराउनु चाहिँ उपयुक्त नै लाग्यो मैले पर्याप्त गराउने तर त्यसको सीमा तोक्ने किसिमको जुन काम हो त्यो सीमा तोक्ने काम म मेरो यतिको सम्मानको चाहिँ एउटा चाहिँ अध्ययनले चाहिँ अलिकति मैले चाहिँ एउटा चाहिँ आफ्नो आफूले चाहिँ म मेरो आफ्नो कमजोरी भएको हुनाले गर्दाखेरि यसलाई चाहिँ म यसै हो भनेर मैले चाहिँ त्यहाँ सर चाहिँ भन्नु सक्ने अवस्थामा अब अहिले भनिन आउँ कि जस्तो किसिमको मलाई लाग्छ
तर वास्तवमा प्राविधिक कठिनाइ छ प्राविधिक कठिनाइ के छ भने अमेरिकामा बसेर कतिसम्म बसेका अथवा जापानमा बसेका अस्ट्रेलियामा बसेका जोसुकैले पनि त्यहाँ बसेर त्यहाँको स्थानीय संस्कृतिलाई समेत समेटेर जस्तै नेपालको एउटा पात्रलाई अमेरिकाको भूमिमा संघर्ष गरिरहेको अवस्थामा लिएर चित्रण गरिएकोलाई डायस्पोरा भन्ने कसैको भनाई होइन यहाँ बसेर उहाँको संस्कृतिलाई समेत समेटेर लेखेकोलाई भन्ने कोही चाहिँ प्राविधिक रूपमा उता बसेर यहाँ बसेका मात्रैलाई भन्ने कोही चाहिँ यताबाट गएर उहाँ बस्यो भने पनि यहाँको चाहिँ चित्रण गरेको छ भने त्यसलाई दाइछोरी भन्ने अब यो विवाद चलिरहेको छ सायद अब बिस्तारै बाँधे बाँधे जाए त्यो तत्त्व हो र अब यो छलफल गर्दा गर्दै सुत्नु त अवश्य लाग्ला तर अब अहिले चाहिँ सर मेरो अनुरोध यो डायस्पोरामा अहिले जति पनि साहित्य सिर्जना भएको छ बाहिर डायस्पोरामा अहिले हामीले गरिरहेका छौँ अब तिनीहरूलाई रिकगनाइज गरेर संस्थागत गर्ने गरेर नेपालका विद्यालय महाविद्यालय विश्वविद्यालयमा पाठ्यक्रमको कुरा राख्ने उपयुक्त समय अब आयो कि आए अब यसका निम्ति एउटा छुट्टै डेस्क खडा गरेर यसको बारेमा मूल्याङ्कन गर्ने समय आएको छ जस्तो लाग्छ कि लाग्दैन सरलाई
परिचय आवश्यक छ र एउटा फेरि के छ भने करिकुलम अथवा पाठ्यक्रमको पनि एउटा आफ्नै स्तर छ आफ्नै मान्यता छ पाठ्यक्रमको सिद्धान्तले के भन्छ भनेदेखि कम्तीमा त्यो वस्तु एउटा उच्च तहमा एउटा विश्वविद्यालयहरूमा पढाइनुपर्छ जसले कमसे कम 50 वर्षसम्म आफ्नो अस्तित्वलाई स्थापित गरेर उसले केही चिज दिन सकेको छ केही चिज दिन सकेको छ त्यसलाई पाठ्यक्रम के भनेको विश्वविद्यालयहरूले उच्च एउटा शैक्षिक प्रतिष्ठानहरूले आफ्नो पाठ्यक्रममा राख्नु किसिमको चाहिँ उपयुक्त हुन्छ भन्ने एउटा के छ भने पाठ्यक्रमका पनि आफ्ना केही भनौँ स्तरहरू छन् मान्यताहरू छन् केही सीमाहरू छन् किसिमको रूपमा तर यसलाई चाहिँ हामीले के भनेदेखि एउटा उच्च स्तरमा यसको चाहिँ एउटा भनौँ एउटा विकासको अवस्थालाई लिएर समसामयिक एउटा चाहिँ साहित्यको गतिविधिलाई एउटा चाहिँ एउटा नेपाली साहित्यले कहाँदेखि विकास गर्यो त्यसको एउटा ऐतिहासिक सन्दर्भको उल्लेखमा हामीले चाहिँ के भनेदेखि यसलाई राखेर अध्ययन गर्न सक्छौँ। तर के भने यही साहित्यलाई यही एउटा चाहिँ आधार मानेर छुट्टै किसिमको रूपमा एउटा डायस्पोराली साहित्य भनेर छुट्टै एउटा चाहिँ एउटा हामीले चाहिँ कोर्स हो एउटा छुट्टै कोर्स एउटा बनाउन लाई त्यो पाठ्यक्रमको चाहिँ एउटा चाहिँ नर्म हुन्छ एउटा चाहिँ हुन्छ त्यो आधारमा हेर्दाखेरि अलिकति
अप्ठ्यारो
तर चाहिँ हामीले के भनेदेखि अहिले चाहिँ अब त्यो भन्दैमा पनि हामीले चाहिँ त्यो अर्को चाहिँ एउटा चाहिँ हामी छुटकारा पायौँ कि समसामयिक त्यसको चाहिँ विकास र त्यसको स्तर के छ कि त्यसलाई चाहिँ एउटा नेपाली साहित्यको ऐतिहासिक विकास क्रम गर्दै जाँदाखेरि अहिले हामीले पनि भर्खरै लेख्दै गरेका चाहिँ समसामयिक लेख्दै गरेका जुन युवा प्रतिभाहरू जुन साहित्यकारहरू छन् तिनलाई पनि हामीले एमएदेखि लिएर आइएसम्मको उसमा पनि के होस् भने संक्षिप्त जानकारी होस् भनेर एउटा चाहिँ के गरिरहेको छ भनेदेखि विश्वविद्यालयले यसको चाहिँ विकास गर्नु जुनसुकै विधा पढाउँदाखेरि पनि त्यो साहित्यिक एउटा चाहिँ जुन स्तरमा हुनु साहित्यिक पाठ्यक्रम पढाउँदाखेरि साहित्यिक नेपाली साहित्यको रूपमा पढाउँदाखेरि त्यसको एउटा विकास क्रमको एउटा चाहिँ हरेक उसमा त्यो राख्ने गरिएको छ। त्यसले के गर्छ भने सामान्य किसिमको जानकारी देखि उहाँले परिचित गराउँदै आएको अथवा विद्यार्थीहरू पनि अपडेट हुँदै जाउँ अध्यापक हुँदै जाउँ भन्ने किसिमको चाहिँ ध्येय चाहिँ हामीहरूको चाहिँ अवश्य छ।
सर एउटा प्रसङ्ग उठिहाल्यो, मेरो एउटा जिज्ञासा सरहरू हुँदाखेरि 30-40 दशकमा नेपाली भाषा र साहित्यमा जुन एउटा पठन पाठनको सन्दर्भ अत्यन्त उच्च थियो, गुणात्मक थियो र पाठ्यक्रम पनि त्यस्तै रहन्थ्यो, तर त्यसपछि क्रमशः खस्किँदै आएर अहिले आएर निकै गुनासाहरू सुन्न थालेका छन् पाठ्यक्रमको बारेमा। अलिकति राजनीतिक प्रभाव परेको हो कि अथवा अब के कुन तत्त्वले भूमिका खेलेको तर स्तर गिर्दो छ, जस्तै नेपाली भाषा र साहित्यको पढाइको दृष्टिकोणले नेपाली शिक्षण समिति केन्द्रीय नेपाली शिक्षण समितिदेखि लिएर तलसम्मका अब धेरैतिर एमएहरू खुलिरहेका छन् नेपाली साहित्यमा नेपाली विषयका, विदेशमा पनि पाठ्यक्रमहरू निर्माण भएर त्यहाँ पनि सञ्चालन भइरहेका छन्। कस्तो लाग्दछ सर हाम्रो यो गुणात्मक रूपबाट नेपाली भाषा र साहित्यको समृद्धिको लागि महत्वपूर्ण योगदान अहिले दिइराखेका छन् उनीहरूले कि अलिकति वास्तवमा केही विसङ्गतिहरू केही विकृतिहरू उब्जिएका हुन्?
बडो सान्दर्भिक मूल्याङ्कनको लागि यहाँले मलाई अगाडि प्रश्न सोध्नुभयो र यहाँको जुन मूल्याङ्कन छ करिब करिब मेरो त्यो जवाब पनि यहाँकै मूल्याङ्कन सँगसँगै आउन त्यही धारमा त्यही प्रभावमा अनि त्यसपछि मेरो चाहिँ अगाडि जान्छ जस्तो किसिमको चाहिँ मलाई लाग्छ। र पहिला के थियो भने एउटा त हामी त्यो स्पिरिटमा आयौँ एउटा नेपाली उसमा कुनै व्यक्ति विशेषले भन्दा पनि त्यहाँ हामी 5-7 त्यो नेपाली केन्द्रीय विभागमा बसेर त्यसमा गर्थ्यौँ। त्यहाँ हाम्रो एउटा टिम थियो, त्यो टिम यस्तो किसिमको थियो कि हामीहरूले त्यहाँ पुगिसकेपछि जस्तो किसिमको पाठ्यक्रम पहिले पायौँ त्यो पाठ्यक्रम त्यति व्यवस्थित थिएन, त्यसमा अनुवाद गरेका पनि त्यो एउटै किसिमको चाहिँ भनौँ जस्तो उपन्यास भनौँ त्यहाँ अनुवाद गरेका पनि पाइन्थे, त्यसमा भनौँ आई स्तरमा पनि का पढाइने किसिमका किताबहरू पनि त्यो हुन्थे, त्यसमा एमए स्तरका पढाउने किताब पनि हुन्थे, त्यसमा सामान्य किसिमको एउटा अलिकति बजारिया विषयका किसिमको किताब पनि हुन्थे। त्यो कुनै किसिमको स्तरीकरण र मानकीकरण किसिमबाट पहिलेको चाहिँ बनिया थिएन र हामीहरू अब त्यहाँ पुगिसकेपछि हामीहरूको सबैको विचार त्यहाँ बस्ने त्रिपाठी हुनुहुन्थ्यो, बल्लमणि दाहालजी हुनुहुन्थ्यो, महेश थापाजी हुनुहुन्थ्यो, अब यो चुरामणि बन्दुजी हुनुहुन्थ्यो, अब हामीहरू किसिमको अब त्यहाँ पुगिसकेपछि अब र अनि अरू चाहिँ के भयो भने हामीले हिन्दी अङ्ग्रेजी अर्थशास्त्र इत्यादि विषयका त्यहाँ पाठ्यक्रमहरू अगाडि राख्दाखेरि र त्यो पाठ्यक्रम अगाडि राख्दाखेरि एउटा किसिमको जुन किसिमको पाठ्यक्रम हामीले पायौँ त्यो चाहिँ पाठ्यक्रम धेरै दृष्टिकोणले अपुग थियो। यसमा धेरै त्रिशुकले अभिवासित हुन सकेका थिएन प्रारम्भिक अवस्थामा र हामी त्यस्तै किसिमको पाठ्यक्रमबाटै हामीले चाहिँ आफूलाई स्नातकोत्तरमा पठन पाठन गऱ्यौँ र त्यहीबाट उत्तीर्ण भयो. अब यो पाठ्यक्रमलाई स्तरीकरण गर्नुपर्छ भन्ने किसिमको रूपबाट हामी सबै भएर यो स्टिम पिरियड हो एउटा व्यक्ति विशेषले भन्दा पनि हो. त्यति मध्येमा कोही चाहिँ अलिकति हाम्रो नेतृत्व गर्नुभएको थियो होला, कसैले भाषा विज्ञानमा नेतृत्व गर्नुभएको थियो होला, कसैले चाहिँ भाषा साहित्यमा नेतृत्व गर्नुभएको थियो होला. अब त्यही एउटा चाहिँ नेतृत्व गर्नुभएको उहाँकै एउटा सहयोगीको रूपमा या सहभागीको रूपमा म पनि त्यहाँ चाहिँ त्यहाँ बसेर चाहिँ सहभागी थिएँ र त्यही सहभागीको सन्दर्भमा एउटा हामी यति चार पाँच वर्ष जति हामी पाँच सात वर्ष नै जति चाहिँ लागेर कसैले भाषातिर कसैले कवितातिर लागेर त्यो पाठ्यक्रमलाई यति किसिमको रूपमा बनाउन थाल्यौं कि कतिपय के भन्दै त्यहाँ त्यसले गर्दाखेरि कतिपय चाहिँ एकदम भर्खर प्रकाशित भएका कृतिलाई पनि त्यो स्तर मेन्टेन गर्नको लागि राख्नु पर्यो. त्यसमा अब प्रकारले हेर्ने भने कुनै कृति प्रकाशित भएको आज आठौं दशौं वर्ष पछि मात्र त्यहाँबाट राख्नु पर्ने भए तापनि त्यो स्तर मेन्टेन गर्नको लागि हामीले त्यो राख्नु पर्यो. कुनै अब त्यसमा सिधै अब इतिहास पढाउनु पर्ने इतिहास पढाउनुको लागि इतिहास थियो लेखिया थिएन त्यति राम्रोसँग त्यसले गर्दाखेरि भर्खर भर्खर लेखेका समालोचनाहरूलाई पनि त्यहाँ राख्नुपर्ने अवस्था आयो र यस्तै किसिमको रूपबाट चाहिँ स्तर एउटा मेन्टेन गर्दै जाँदाखेरि त्यसमा भयो र त्यस अवस्थामा एउटा कुरा के थियो भने त्यस हुनेमा यो राजनीतिक त्यो बेलाको राजनीतिक स्थिति अलिकति खुला थिएन. खुला राजनीति नभएको हुनाले गर्दाखेरि मान्छेको के चाहिँ भनेदेखि सबैको मान्छेको चाहिँ मानसिक एउटा चाहिँ केन्द्रीयता के माउन्छ भनेदेखि आफूले जे काम गरिन्छ त्यो काममा उहाँको चाहिँ मनस्थिति मन शरीर को चाहिँ एउटा केन्द्रीयता एउटा चाहिँ त्यसैमा केन्द्रित हुन्थ्यो. त्यसले गर्दाखेरि पनि त्यहाँ अलिकति राम्रो हुन्थ्यो र अलिकति अब त्यो बेलाको परिस्थितिले गर्दाखेरि चाहिँ अलिकति अब यताउति प्रशासनिक रूपमा अथवा त्यसको रूपमा कहीँ यताउति भयो भने पनि त्यसबाट फेरि हात धुनु पर्थ्यो कि आफू हात बस्नु पर्थ्यो कि भन्ने स्थितिले पनि मान्छेहरूलाई अब केही अलिकति आशंका भयो अथवा त्यसले गर्दाखेरि पनि मान्छेले अलिकति आफ्नो विषयमा केन्द्रित भएर काममा लाग्नु पर्थ्यो. यी विभिन्न कारणहरू थिए, त्यहाँ सामाजिक कारणहरू थिए. अनि फेरि अहिलेको जस्तो किसिमको संस्थाहरूको चाहिँ त्यति पनि थिएन, सीमित संस्थाहरू थिए. सीमित संस्थाहरूमा र काम पनि के छ भनेदेखि पहिलो पाएको काम सीमित संस्थाहरूमा काम पाउने गाह्रो थियो, पाइसकेपछि अब त्यो काम फेरि घुम्ला कि भन्ने गाह्रो पनि थियो. इत्यादि कारणले गर्दाखेरि चाहिँ त्यहाँ मानिसहरू केन्द्रित हुन्थे भने पछि अब देशमा राजनीतिक स्थिति अलिकति खुला भइसकेपछि र अलिकति राजनीतिक एउटा चाहिँ संस्थाहरू छन् विभिन्न किसिमका राजनीतिक संस्थाहरूले आफ्नो संगठनको दौरानमा के भनेदेखि जुन किसिमको चाहिँ विद्यार्थीलाई प्रयोग गर्ने शिक्षकहरूलाई प्रयोग गर्ने किसिमको स्थिति पनि आयो. हुन त त्योभन्दा अगाडि पनि त्यस्तो किसिमको चाहिँ प्रयोग चाहिँ हुन्थ्यो तर प्रयोग हुँदाहुँदै पनि के भनेदेखि त्यो आफ्नो किसिमको चाहिँ कामबाट उनीहरू सुकिया थिएन र आफूले त्यसको चाहिँ कुनै किसिमको प्रयोग अथवा विरोध गर्नु पर्यो अथवा त्यो गर्नु पर्यो भने पनि बडो त्यसलाई चाहिँ यस्तो किसिमको बिम्बबाट यस्तो प्रतीकबाट त्यसलाई चाहिँ आफ्ना असन्तुष्टिलाई व्यक्त गरिन्थे, बडो घुमाउ तरिकाले गरिन्थ्यो. त्यो घुमाउ तरिकाबाट चाहिँ विसङ्गतिलाई व्यक्त गर्दाखेरि पनि के हुन्थ्यो भने त्यो कला नै हुन्थ्यो, एउटा साहित्यकै एउटा अर्को एउटा भनौँ विकासलाई सघाउनै पुगिरहेको थियो. त्यो स्थिति थियो. त्यसले गर्दाखेरि चाहिँ के भयो भने त्यो लेखनमा पनि त्यो स्तरीयता र पठन पाठमा पनि शिक्षकहरूको प्राध्यापकहरूको एउटा केन्द्रीयता र विद्यार्थीहरूले पनि त्यो बेलामा के थियो भने हाजिरीको अनिवार्यता थियो. त्यसले गर्दाखेरि चाहिँ 70% पुगेन भने 70% पुगेन भने मैले जान दिन पाउँछ किन भनेर पनि एउटा त्यो डर पनि थियो. त्यसले गर्दाखेरि एउटा के भने सबै कुरा शिक्षकहरूले गर्थे, त्यो कुरालाई विद्यार्थीले लिन्थे र अनि त्यसपछि त्यो भए त्यो किसिमको के भन्दा सीमित विद्यार्थीहरू पनि सीमित हुन्थे. त्यसको हुँदाखेरि सीमित विद्यार्थीमा के हुन्थ्यो भने त्यसमा अब भनौँ अब 10 जनामा अब 7 जना पास भयो भने पनि अब त्यो 70% त्यसको चाहिँ के हुन्थ्यो त्यो प्रतिशतमा त्यो 70% पास भएको मानिन्थ्यो भने अब त्यो स्थिति नरहेर अर्को स्थिति नै गर्दा त्यो उदारीकरणको जाँदा त्यो सबै तहको राजनीतिक दृष्टिकोणले आर्थिक दृष्टिकोणले अरू दृष्टिकोणले पनि जब मान्छेहरू अलिकति खुला भएर गर्न थालिसकेपछि संघ संस्थाहरू पनि प्रशस्त भए, विद्यालय संस्थाहरू पनि प्रशस्त बने र धेरै ठाउँमा पढाइ हुन थाल्यो अनि त्यसपछि मान्छेहरूमा के भने आफ्नो स्वत्वको चेतना हो त्यो चेतना गर्छु म कसैदेखि किन बाँध्ने म आफ्नो काम गर्छु म गर्छु भनेर भन्ने र अनि फेरि कसैको चाहिँ भनौँ अब त्यो प्रभाव लाई पहिला पहिला चाहिँ अलिकति लुगाएर राखिन्थ्यो, आफ्नो अप्रत्यक्ष रूपबाट चाहिँ कुनै पार्टीसँग आफ्नो संलग्नता भए तापनि त्यसलाई चाहिँ खालि भोटमा मात्रै अब त्यसमा मात्रै सीमित राखिन्थ्यो भने पछि आएर के भयो भने प्रत्यक्ष रूपमा पनि एउटा समूहको रूपमा जाने त्यस्तो किसिमको स्थिति आयो। त्यसले गर्दाखेरि पनि के भयो भने त्यसले गर्दाखेरि अलिकति यो भनौँ विचलन पढाइमा विचलन काममा विचलन यसरी चाहिँ अलिकति शिथिलीकरण किसिमको चाहिँ भएको हो के किसिमको रूपमा। र अहिले चाहिँ फेरि के छ भने हाजिरी छैन र अहिलेको अवस्थामा त के पनि भएको छ भने चाहिँ हामीले भन्ने गर्छौँ खास गरेर नेपाली विभागमा हाम्रो त्यहाँ भन्ने गर्छौँ टुरिस्ट विद्यार्थी कि रेगुलर विद्यार्थी नियमित विद्यार्थी भनौँ न किसिमको पर्यटक भए अनि त्यहाँपछि नाम दर्ता गराउने अनि त्यसको चढे जाने अनि त्यसपछि दार्जिलिङ पनि अब कहिले गएर त उही आउँछ कि अर्को आउँछ खाइ नसकिने है त्यो अवस्था पनि भयो। त्यसले गर्दाखेरि चाहिँ अलिकति यहाँले जुन किसिमको चाहिँ भन्नुभयो त्यो कुरा एक किसिममा के छ भने मैले सत्तर सय हो पनि भन्यो तर चाहिँ त्यसको त्यो आभास चाहिँ के भने अलिकति विचलन चाहिँ त्यहाँ अनुसार चाहिँ धेरै हुँदाखेरि पनि के हुन्छ भनेदेखि त्यहाँ धेरैको प्रयोग हुन्छ धेरै शिक्षकहरू हुन्छन् जस्तो अब अहिले चाहिँ एमएको पढाइ 16 ठाउँबाट चाहिँ हुने गरेको छ मलाई लाग्छ 16-17 ठाउँबाट चाहिँ अहिले एमएको पढाइ हुने राखेको छ सबै ठाउँमा कारण भनौँ कीर्तिपुरमा जस्तो त्रिचन्द्र कलेजमा जस्तो या पद्मकन्या क्याम्पसमा जस्तो किसिमको लाइब्रेरी त छैन त्यहाँ जति पाइन्छ शिक्षकहरू पाइन्छन् एउटै शिक्षकले पनि अनि के भन्दै केन्द्रीय सरकारले शिक्षकहरू पनि त्रिचन्द्रकाहरू चाहिँ पद्मकन्यामा गएर पाटन क्याम्पसमा गएर पढाउने स्थितिले पनि पाटन क्याम्पसको यता पनि आएर पढाउनुहुन्छ कीर्तिपुरका त्यहाँ पनि जानिन्छन् त्यसले गर्दाखेरि त्यो एउटा कस्तो किसिमको छ भने एकातिरबाट चाहिँ ऊ भएको कुरालाई अपुग भएको कुरो अर्कोबाट चाहिँ पूरक जस्तो किसिमको रूपबाट पनि पढाउनु स्थिति छ। त्यस भएको कुराले काठमाडौँ उपत्यका सम्मानलाई अब त्यसलाई चाहिँ राम्रोसँग चाहिँ अहिले पनि मलाई लाग्छ त्यति साह्रो चोखो भइसकेको छैन। अब दुर्गम जो इलाम छ झापा छ बाउलुङ छ अब या भनौँ अब नेपालगञ्ज छन् जहाँ कि अरू बाहिरका भनौँ केन्द्रीय स्तरका छन् त्यहाँ शिक्षकहरू पुग्न सक्दैनन् उनीहरूले पनि त्यस्तो किसिमको पढ्ने अवसर पाउन सक्दैनन् उनीहरूका भराइटी आफ्ना चाहिँ आफ्नै किसिमका त्यो चिज हुन्छन् कि माध्यमहरू हुन्छन् कतिपय कार्य हुन्छ त्यसले गर्दाखेरि पनि त्यहाँ आफ्नो स्तरलाई विकास गर्ने किसिमको अवसर विशेष भनौँ प्राध्यापकहरूले पनि पाउन सकेका छैन यी धेरै कुराहरू छन्। जब त्यो कुनै चिज सीमित हुन्छ त्यो अब सीमित अवस्थामा मान्छेको ध्यान त्यहीमा केन्द्रित हुन्छ त्यसले गर्दाखेरि त्यो चाहिँ त्यो पोटेन्सियलिटी भनौँ या गुणात्मकता त्यसको बढी देखिन्छ भने त्यो चिज चाहिँ जब चाहिँ बढी विस्तार हुन्छ विस्तार हुन गएपछि सबै ठाउँमा एकरूपता नहुन सक्छ। यो कुरा चाहिँ एउटा सामान्य यो त्यो विषयमा मात्र होइन कि अरू अरू पनि अरू क्षेत्रमा पनि त्यो चिज चाहिँ भएको हुनसक्छ जस्तो मलाई चाहिँ लाग्छ।
सही हो सर। अब त्यो रोग त्यहाँ मात्रै लागेको छैन, अहिले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान साझा प्रकाशन विश्वविद्यालय त धन छँदैछ, विश्वविद्यालय भनेकै वास्तवमा यी सबैलाई प्रभाव पार्ने ठाउँ हो। अब त्यो त्यहाँ पनि फैलिँदै गएर अब त्यहाँ पनि त अहिले राजनीति हाबी भइरहेको छ, सृजना भन्दाखेरि पनि अब त्यहाँ कसरी बस्ने जागिर खाने भने जस्तो आफ्ना आफ्ना राजनीतिक पार्टीका मान्छेहरू राख्ने भन्ने होडबाजी मात्रै चलेको छ। यो एउटा साह्रै नै दुःख लाग्दो कुरा हो। अब यस्तो हुनु नेपाली भाषा साहित्यको लागि चाहिँ साह्रै नै दुःख लाग्दो कुरा हो। तर पनि अब कोही न कोही प्रतिभा त होला
के भन्थ्यो विचलनमा पहिला पहिला अब विद्यार्थीहरूबाट भयो भन्थ्यौँ है। अब अहिले के भने विद्यार्थीलाई एउटा प्रेरित गर्ने अभिप्रेरित गर्ने व्यक्तिहरूबाट पनि अब के भयो भने त्यो विद्यार्थीको भन्दा अझ तलवार लिएर हुने किसिमका चाहिँ विचलनहरू कहीँ चाहिँ भएको किसिमको चाहिँ अब सुनिन्छ है। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने
सर यसैको प्रभाव हो त यो नेपाली भाषा र साहित्यमा जुन पहिले जुन गुणात्मक सिर्जना हुन्थ्यो जुन नेपाली भाषा साहित्यको थलोमा देवकोटा जस्ता जन्मे बालकृष्ण जस्ता लेखनाथ जस्ता जन्मे भूपी गोपाल प्रसाद रिमाल जस्ता जन्मे हरिभक्त कटवरसम त्यस्ता संस्थाहरू जहाँ थिए त्यहाँ अहिले आएर कृतिहरू बग्रेल ती देखिएका छन् सृजना भइराखेको छ नियमित रूपमा तर त्यो गुणात्मकता भनेको भेटाउन सकिएको छैन। यो यथार्थ हो सर
आंशिक सत्य छ। यहाँले जुन कुरो मूल्याङ्कन गर्नुभयो हरिजीले त्यसमा आंशिक सत्य छ। सबभन्दा ठुलो कुरो त के भने व्यक्तिको प्रतिभा र त्यो प्रतिभा सधैँ जन्मिन्छ या जन्मिएको भए पनि त्यो प्रतिभा कहीँ लुकेको हुन्छ लुकेको हुन्छ त्यसलाई हामी चिन्ने हुँदैन। देवकोटाले भन्दाखेरि हाम्रो भूमिमा वाल्मिकीदेखि लिएर वाल्मिकी वेदराज कालिदासले गरेका छन्, उनीहरूले के कोलालो खनिराखेका होलान्, कोही चाहिँ भारी बोकिराखेका होलान्, कोही आलुमा त्यता अब भारी खटाइराखेका होलान्। अब के भने प्रतिभाहरू छन् एक किसिमको रूपमा, अब अमर भनौँ नेपालीजी मात्रै होइन कि अब उहाँका समकालीन पनि अरू पनि हुन्छन्। अब त्यो प्रतियोगितामा जानाहरू प्रतियोगिताका धेरै मापदण्डहरू हुन्छन्, अब कतिपय मापदण्डले गर्दाखेरि के भने उहाँभन्दा बढी प्रतिभाशाली भएका मान्छेले पनि त्यो मापदण्डले गर्दाखेरि अप्ठ्यारो पारेका हुन्छ कसैलाई, कसैलाई त्यो अप्ठ्यारो पारेको हुन्छ, या के भनेदेखि अब उहाँलाई पनि त्यसपछि अब त्यो नपारेको पनि हुनसक्छ है किसिमको रूपमा। यस्ता किसिमका चाहिँ अब अमर नेपालीजी जस्ता किसिमका प्रतिभाहरू अब प्रशस्ती छन् कि अब त्यो चिन्न र जान्नको निमित्तमा पनि के चाहिँदैछ भनेदेखि अवसर पनि चाहिँदैछ है। र पहिला चाहिँ के थियो भने सीमित र थोरै समाजमा एउटा सानो समाजमा के भनेदेखि लेखनाथ सम देवकटा भोपी हरिवर्त जस्ता किसिमका व्यक्तिलाई के गर्नुपर्ने टक्क खेला पार्न सकियो होइन। त्यस्तै किसिमको क्षमता भएका प्रतिभा भएका व्यक्तिहरू जहाँ जुम्ला जस्तो किसिमको ठाउँ, दार्जुला जस्तो किसिमको चाहिँ ठाउँ पलाण्डहरू अब त भनौँ यो कहिले यस्तो किसिमको चाहिँ देशका कनाकन कुन्दरामा थिए होला भनौँ न किसिमको रूपमा, तर के भयो तिनीहरूले कुनै कको अक्षर पनि उनले तिर्न सकेका थिएन, शिक्षा तिर्नु पाएकै थिएनन् है। नपाएपछि जस्तैसुकै प्रतिभाले पनि अब त्यो अवसर तिरेर चिन्ने अवसर पाउनु
गएको
त्यसले गर्दाखेरि चाहिँ के भने लेखनाथ एउटा तेस्रो आग्रह मलाई चाहिँ के छ भने एउटा प्रतिभा हो, प्रतिभाशाली व्यक्तिको रूपमा एउटा अर्को के भने प्रतिभाशाली व्यक्तिलाई समाजले चिनेर एउटा चाहिँ स्थापित पनि गरिनुपर्छ एउटा कुरा त्यो चाहिँ छ। अर्को चाहिँ के भयो त भनेदेखि जति एउटा के आउँछ भनेदेखि ठुलो मास बढ्दै जान्छ, त्यो ठुलो मासलाई अनि त्यसपछि अरू के भनेपछि त्यसमा के हुन्छ थोरै त्यसमा पनि दुई चारजना भएका हुन्छन्, त्यो दुई चारजना व्यक्तिहरू चाहिँ भएका हुन्छ, ती व्यक्तिहरूलाई किराउनु बाँकी छ केही होला। अहिले पनि त्यहाँ त छ के भनेदेखि अब सयमा एक दुई तिन अहिले पनि त्यहाँ त छ जहीँ प्रतिभाशाली भएका होलान्, र अब भोलि गएर तिनीहरू पनि देवकोटा बन्लान्, लेखनाथ बन्लान्, माधव घिमिरे बन्लान् या भूपी बन्लान्, अझ पनि त्यहाँ त छ चाहिने चाहिँ त्यस्तो निराश चाहिँ नहो। तर यदि हो कि जब त्यसको मात्रा बढ्दै जान्छ, मात्रा बढ्दै गइसकेपछि त्यसमा के हुन्छ भनेदेखि त्यसका त्यो गुणात्मकतामा पनि के हुन्छ भनेदेखि थपिन्छ होइन। दसजना मात्रै विद्यार्थी हुँदाखेरि अहिले मैले भने सातजना पास भयो भने पनि त्यो चाहिँ सफल प्रतिशत उत्तीर्ण हुन्छ भने, अब सयजना दसैजना अब त विश्वविद्यालयहरूमा कस्तो छ भनेदेखि अब भनौँ 500, 600, 700 विद्यार्थी पनि त्यहाँ चाहिँ चाहेर पनि के गर्न सकिन्न
होइन,
एउटा चाहिँ पढाउन सकिन्न, एउटै क्लासमा गर्न सकिन्न। अर्को कुरा के भने फेरि गराउँ भने अब त्यहाँ हामीले देखिरहेका छौँ अब चाहिँ त्यहाँ अभिषेकका के भनेदेखि अग्नि
सूत्र
अनि त्यहाँ छ चाहिँ उहाँको नाटकैले उहाँको आइराखेका छ है, त्यस्तै किसिमको चाहिँ कयौँ अब त्यस्तै किसिमको आइराखेका छन्। त्यसले गर्दाखेरि पनि के छ भने चाहे पनि अब त्यसलाई
छैन
यो कुरा चाहिँ त्यसो भएको हुनाले मैले के भने मेरो भनाइ कस्तो छ भनेदेखि देवकोटा सम र उसको चाहिँ छन् दुईटा कारण छ। अर्को कुरा एउटा के भने उहाँहरू प्रतिभाले मात्रै भन्नुभएको कि एउटा युगबाट अर्को युग मा उहाँ सर्नु भएको छ, त्यो अर्को युग लिउनको निमित्तमा एकातिरबाट चाहिँ के भनेदेखि त्यस कलाको चाहिँ विश्वको या देशको राजनीतिक किसिमको चाहिँ संक्रमण चाहिँ बिस्तारै एउटा चाहिँ परिवर्तन हुँदै हुँदै आइरहेको छ है। अर्कोतिर चाहिँ लेखनाथ देवकोटा समूहहरूले पनि त्यसलाई चाहिँ आफ्नो वैचारिक कोसा त्यहाँबाट चाहिँ बर परिवर्तन गर्दै गर्दै त्यो चिजमा आइरहेको छ, त्यो युनिफिकेसन भएको छ, विचारको भावनाको व्यक्तित्वको सबैको युनिफिकेसन भएर अनि त्यहाँबाट छोएर चाहिँ एउटा के हुन्छ भने कुनै एउटा चाहिँ एउटा गहन र गहकिलो वस्तु रूप लिन्छ त्यो चिज अहिले चाहिँ
यो मुद्रण र लेखनको यस्तो स्वतन्त्रताका भएको समयमा यस्तो क्रान्ति भएको बेलामा पनि प्रतिभाहरूलाई त समाजले ठ्याक्क चिन्नुपर्ने आइहाल्थे आएनन्, जस्तो अमर नेपालीलाई चिनिहाल्यो समाजले, तर अरूको त्यो त्यो गुण भएका कृतिहरू निक्लनलाई किन यस्तो अप्ठ्यारो हो? हुन त हामीले पुरै पूर्वाग्रह लिएर देवकोटै जन्मनुपर्छ अथवा देवकोटाकै प्रवृत्ति लिएर आउनुपर्छ, लेखनाउकै लिएर पर्छ भनेको होइन, अथवा हामीले चिन्ह नसकेको पनि हो कि मैले भन्न खोजेको, हामीले उनीहरूलाई चिन्ह नसकेर आउने पुस्ताहरूले पो मूल्याङ्कन गर्दै हुन् कि होइन भने यो एक किसिमको मरूभूमि जस्तै अहिलेको स्थितिमा चाहिँ किन देखिन्छ? सबै बगेका छन्, बर्खाको भेल जस्तो उर्लिएको छ, साहित्यिक कृतिहरू निक्लेका छन्, तर त्यसमा छानेर हिँड्न सक्ने देवकोटाले भने चाहिँ सबै के अरे धमिलो धमिलो मात्रै छ, सबै खुन र सुन छुट्याउने गाह्रो भइरहेको छ भने जस्तो भएको हो कि
वास्तवमा एउटा कुरा त्यो पनि भइरहेको छ र त्यसमा हामीले एकदम सही कुरा भन्नुभएको छ। हामीले अमर व्यापारी भन्दा अझै माथिका प्रतिभाशाली पनि होला कुनै ठाउँमा, है अब किनभने त्यो अवसर नपाएको पनि हुनसक्छ, हामी त्यस्तै किसिमको रूपमा अवसर पाउनुको लागि पनि पढ्न पर्यो, लेख्नु पर्यो, त्यो लेख्ने वातावरणमा उहाँहरू जन्मिनु पर्यो, हुर्किनु पर्यो, होइन अवसर पाउनुको लागि त्यो नपाएको पनि हुनसक्छ। अर्को कुरा के भयो त भनेको अहिले चाहिँ यो लेखन प्रकाशनको चाहिँ एउटा यस्तो किसिमको भनौँ न एउटा यो विज्ञान र हाम्रो बल्लमणि दाहालजी भन्दै हुनुहुन्थ्यो कि गर्नु भन्ने गर्नुहुन्छ सबै विज्ञान र प्रविधिको एउटा विस्फोट भएको छ अहिले चाहिँ एक्सप्लोर छ किसिमको रूपमा छ भइरहेको छ। त्यो विस्फोटलाई अनि त्यहाँबाट छिले गर्दाखेरि अब यति सजिलोसँग हिजो चाहिँ त्यहाँबाट हामीले त्यो थपिएको चाहिँ हेर्नलाई यति सजिलो छ गाह्रो हुन्थ्यो कि अब प्रेसमा जाऊ, प्रेसमा गएर कति पैसा राखेर के गरेर छापेर मान्छेले कम्पोज गरेर मात्रै आउँथ्यो। अब अहिले कम्प्युटरले गर्दाखेरि के छ भनेदेखि 5 मिनटमा टाइप गरेर अब त्यो चिज के हुन्छ भनेदेखि अब त्यो प्रिन्टमा हुन्छ त्यसमा आउन सक्छ भन्नु यति सजिलो। त्यसले गर्दाखेरि पनि सबैका सुविधाहरू त्यसको चाहिँ विस्तारले त्यो चाहिँ जुन प्राविधिक विस्तार हो त्यो प्राविधिक विस्तारले पनि अहिले प्रकाशन चाहिँ प्रशस्त भएको देखिन्छ र अब त्यसको मूल्याङ्कन र अब त्यो चाहिँ
कस्तो अहिलेको अहिलेको छोटकरीमा अहिलेको समाज
हुन दिनुलेखन
कस्तो
हुन दिनुपर्छ त्यसलाई रोक्न त रोकेर पनि सकिन्न र रोक्न पनि सक्दैन। अहिले मैले भने जसरी जुन समस्या अहिले चाहिँ हाम्रो प्राध्यापनको क्षेत्रमा है विद्यार्थीलाई संरचना त्यहाँ पछि अहिले शिक्षकले प्राध्यापकहरूले अब अनुत्तीर्ण गर्न नसक्ने किसिमको जस्तो अवस्था जस्तै अवस्था अहिले के छ भनेदेखि भनौँ प्रज्ञा प्रतिष्ठान जस्ता अथवा साझा जस्ता या अरू त्यस्तो किसिमको चाहिँ संस्थाहरूले पनि के भनेदेखि त्यसलाई चाहिँ नकाट्न र त्यसलाई चाहिँ अस्वीकृत गर्दा सिधै अन्त असुधार गर्दा सक्नु नसक्ने अवस्था छ किनकि त्यो स्थिति आउनलाई अलिकति हामीले हाम्रो देश अलमा लिएको छ अहिले अलमा लिएको हुनाले गर्दाखेरि चाहिँ माथिल्लो तहदेखि लिएर तल्लो तहसम्म पनि के छ भनेदेखि उनीहरूले एउटा सही निर्णय गर्न सक्दैन। जसलाई सही हो त्यो सही भन्न नसक्ने र त्यसलाई यो असही हो यो यति होइन भनेर त्यो भन्न नसक्ने किसिमको अवस्था छ। त्यो अवस्थामा बाट चाहिँ अलिकति हामी उठ्नुपर्छ र त्यो स्तर पार गरिसकेपछि भनौँ सायद अब हामी अब अहिले अझै त हामी 10-15 वर्ष त हामी त्यही किसिमको अवस्थामा गुज्र्यौँ भने मलाई लाग्छ अरू 10-15 वर्षको बिचमा त हामीले कमसे कम यसबाट पार पाउँछौँ होला है। त्यो पार पाइसकेपछि अनि के छ भनेदेखि असहीवाला मान्छेले म सही छु भनेर दाबी पनि गर्दैन होला र त्यसपछि सही व्यक्तिलाई पनि त्यहाँ सही होइन भनेर पनि अनि त्यहाँबाट कसरी भन्न सक्दैन होला भन्ने किसिमको चाहिँ मलाई चाहिँ त्यो अवस्था आशावाद म प्रशस्तै छु। तर अब अहिले चाहिँ किन यसो भइरहेको छ भने यो अलमल हाम्रो देशको अलमल हाम्रो चाहिँ निर्णयको क्षमताको अलमल इत्यादि कुराले गर्दाखेरि चाहिँ यस्तो भएको हो कि जस्तो मेरो आफ्नो मूल्याङ्कन भन्नु यहाँले पनि आंशिक रूपमा त यहाँको सधैँबाट पनि मैले चाहिँ यहाँले त्यो अनुभव गर्नुभएको पाएँ र मैले पनि त्यो अनुभव गरिरहेको छु। तर अनुभव हुँदाहुँदै पनि नहुनुको कारण के हो त भने अलिकति हामीलाई यो प्रसव पीडाभित्र छौँ अहिले हामी है देश नै प्रसव पीडाभित्र छ त्यसैले यो देशै प्रसव पीडाभित्र भएको हुनाले अलिकति अहिले त त्यो स्थिति चाहिँ
राम्रो मूल्याङ्कन छ एकदमै राम्रो मूल्याङ्कन हो। अहिलेको परिस्थिति यस्तै गुजिरहेको छ मान्छे अन्यर्मा छन् ठिकै छ र म अहिले अब अन्तिम अवस्था आइपुगेको छु सर हामीसँग समय पनि बहुत कम छ र म एउटा अन्तिम प्रश्न सोध्छु सर यो अहिले चलेको यो उत्तर आधुनिक काल भनेर जुन भनिन्छ अब यो पनि वास्तवमा निर्धारण हुन सकेको छैन प्रविधिगत रूपले र यसका सीमाहरू अहिलेसम्मको मान्छेहरूले त्यत्तिकै हानिरहेका छन् एउटा हात्ती छाने जस्तो अवस्था भइरहेको छ र सरलाई कस्तो लाग्छ यो उत्तर आधुनिक कालको प्रवृत्ति अहिले जुन बगिरहेको छ त्यो के को आधारमा मान्छेहरूले यसलाई स्पष्टाउन खोजेका छन् मूल्याङ्कन गर्न खोजेका छन् सर?
यसमा के छ भने साहित्यमा विभिन्न किसिमका आन्दोलनहरू हुन्छन् ती आन्दोलनहरू कुनै आन्दोलन साहित्यको रूप र गुणको पक्षमा लिएर भएका हुन्छन्। रूप गुण र त्यो वस्तुको बारेमा भएको आन्दोलनले त्यो धेरै सम्म टिकाउ हुन्छ र कुनै कुनै के भनेदेखि त्यसको एउटा त्यसलाई अलिक नयाँ मोड दिनको निमित्तमा भएका आन्दोलनहरू हुन्छ। ती आन्दोलनले साहित्यिक विकासमा त सघाउ पुर्याउँछन् तर तात्विक सैद्धान्तिक किसिमको रूपमा त्यसले त्यति असर पार्दैन। जस्तो अब के भने हाम्रो कुनै पनि विश्वको संसारको साहित्यमा पहिला चाहिँ एउटा परिष्कारवाद थियो, सबैलाई यति परिवर्तन गरेर कलाको परिवर्तन गरेर एउटा चाहिँ साहित्य लेखिन्थ्यो जुन प्रारम्भिक कालमा जान्ने वाल्मीकिदेखि लिएर कालिदाससम्म अब त्यो त त्यो पायौँ हाम्रो लेखनाथ कवि माधव घिमिरेजहरूमा पनि अब त्यो चाहिँ पश्चिमतिर पनि अब त्यो भनौँ त्यो बेलाका चाहिँ विभिन्न किसिमका भर्जिलहरूदेखि लिएर अब एकत्र चाहिँ विभिन्न किसिमका कवि लेखकहरू दातीहरू एकत्र चाहिँ अब शेक्सपियरका कविताहरू भए अब एउटा सुन्दरवादी भनौँ अथवा कविताहरूदेखि लिएर अहिलेसम्मका कविहरूमा पनि पहिलाकाहरूमा धेरै जसो देखियो भने त्यसको रूप पक्षमा अलिकति अब त्यसलाई के भनेदेखि शब्दकोलाई छनौट गरेर त्यसलाई चाहिँ परिमार्जन गरेर गरेर अर्कोतिर के भने होइन परिमार्जनलाई हाम्रो जुन किसिमको जुन भावनाको आवेग छ त्यो आवेगलाई कुण्ठित हुने किसिमको कुनै पनि एउटा चाहिँ संरचना उपयुक्त नहुने किसिमको एउटा बाटो जुन सत्सङ्गबाट आयो त्यसलाई गर्नु हुँदैन भन्ने किसिमको रूपमा पहिला चाहिँ त्यसै किसिमको रूपमा आएको थियो भने पछि गएर चाहिँ विभिन्न किसिमको के भयो भने एउटा मान्छेहरूका सामाजिक स्तर को लागि जुन आर्थिक औद्योगिक क्रान्तिले के ल्याइदियो त भने सामाजिक स्तर औद्योगिक क्रान्तिले कसैको भात्त बढ्यो कसैको चाहिँ साह्रै अब त्यो काममा जाने मान्छे जाँदै गए त्यसले गर्दाखेरि त्यो गरिबी र ज्ञानसार चाहिँ माथि त्यो घरमा पनि के हो सम्पन्नताको बिचमा लामो दूरी हो त्यसले गर्दाखेरि मान्छेहरूको अब विभिन्न किसिमका आन्दोलनहरू भए त्यही क्रममा विभिन्न किसिमको यथार्थवाद प्रगतिवाद उहाँहरू चाहिँ आए र अहिले पनि अन्त उत्तर आधुनिकता आइरहेको छ। मैले त्यसै सन्दर्भमा लिन्छु कि यो यो त के भनेदेखि जो अहिलेसम्म हामीले चाहिँ पिछडिएका वस्तुहरू पिछडिएका जातहरू भनेर अन्त जस्ता भन्ने गरिरहेका छौँ तिनलाई पनि समेटेर हामीले पनि के भनेदेखि उत्तिकै मूल्य र महत्व दिनुपर्छ। अब हिमालमा चाहिँ कविता लेख्नुको जुन मूल्य हुन्छ अब भनौँ कसैको चाहिँ टोयलेटको बारेमा लेख्यो भनेदेखि त्यो कवितालाई हामीले के हेर्थ्यौँ त्यो त्यो तुलना गर्दाखेरि त्यो र भनौँ त्यसको चाहिँ त्यो त्यसको बिचमा कति अन्तर छ त्यही अन्तर मान्छेले के गर्न थाल्यो भनेदेखि त्यस्ता किसिमका चाहिँ मान्छेहरूको त्यस साहित्यको माथिल्लो स्तरका मान्छेलाई र तल्लो स्तरको मान्छेलाई चाहिँ रूपमा हेर्ने दृष्टिकोण के हो त भने हिमालयको ठाउँलाई र अनि त्यसपछि अब हाम्रो शौचालयको ठाउँलाई जस्तै किसिमको रूपबाट मान्छेमा त्यो हेर्ने प्रवृत्तिले गर्दाखेरि कति जातिहरू पिछडिए कति वर्गहरू पिछडिए कति के भए भने यो धारणाले गर्दाखेरि त्यसलाई चाहिँ अलिकति त्यो रूपबाट हेर्नुपर्छ एउटा धेरै किसिमको उसले के आयो भनेदेखि उत्तर आधुनिकताले अब यस्तै किसिमको प्रवृत्तिहरू संयुक्त आएको हो। तर के त भने मेरो चाहिँ त्यसमा यो दीर्घकालिक चाहिँ होइन र यसले चाहिँ साहित्यको शाश्वत उचाइलाई हुँदैन के भने सबैलाई समेट्ने किसिमको जग्गा चाहिँ हो त्यो चाहिँ त्यसबाट विकसित हुन्छ। त्यो धारालाई पनि महिलाहरूलाई महिलावादी साहित्यको चाहिँ आयो होइन त्यो धारालाई महिलाहरू पनि अब महिलाको बारेमा राम्रा महिलाहरूको मात्रै कुलीन महिलाहरूको मात्रै उल्लेख हुन्थ्यो भने अब चाहिँ के भयो त भनेदेखि प्रस्तुतमा लागेका महिलाहरूको पनि हामी अब त्यसका पनि अन्त भावना अस्तित्व एउटा त्यो व्यवसायमा के भयो त्यो घृणा छ त त्यो बाहेक अरू त चेतना त आचरणमा उसको पनि छ नि भनेर पनि त्यसरी चाहिँ अन्त हेर्ने किसिमको चाहिँ दृष्टिकोण अब यसरी त्यो आएको हुनाले गर्दाखेरि त्यो विषयको विस्तार हुनु राम्रो हो। तर यो शाश्वत गुणहरू साहित्यमा जस्तो रूपले विचारले भावनाले र त्यसको संरचनाले जुन किसिमको साहित्यिक स्तर विकसित हुन्थ्यो त्यो स्तर यदि उत्तर आधुनिकतामा पनि आएन भने त्यो विषय मात्रै आयो उत्तर आधुनिकताले के भयो त्यो विषयलाई समेट्नलाई विषय मात्रै आयो तर त्यसको चाहिँ संरचना पक्ष र त्यसको अरू पक्ष त त्यो उत्तर आधुनिकताले त्यो विस्तार त्यो दिँदैन त्यहाँ अहिले त्यसले गर्दाखेरि पनि के हुन्छ भनेदेखि अब त्यसको शासक पक्षमा भन्दा त्यसले साहित्यको आयाम विषयको वस्तुको आयाम विस्तार गर्ने खण्ड कुनै अथवा उत्तराधिकार यस्ता किसिमका जो अनेक अरू चाहिँ पनि अरू पनि धेरै किसिमका यस्ता आन्दोलनहरू भइरहेका छन्। त्यही आन्दोलनको क्रममा आएको एउटा चाहिँ आन्दोलन हो भन्ने मलाई लाग्दछ।
धन्यवाद सर। सरको यो यति उचाइको यस्तो गहन यति महत्वपूर्ण छलफल गरेर सरले हामीलाई जुन शिक्षा दिनुभयो जुन जानकारी दिनुभयो त्यसका लागि म हार्दिक कृतज्ञता प्रकट गर्दछु। यति स्पष्टसँग यति सफासँग अहिले भइरहेका गतिविधिहरू बारेमा हामीले जानकारी पायौं, यसका लागि म फेरि हार्दिक कृतज्ञता प्रकट गर्दछु। र यो अन्तर्वार्ताको लागि समय ठाउँ जुटाइदिने यस घरका कवि गोपाल रेग्मी र भीम रेग्मीजीलाई पनि म हार्दिक कृतज्ञता प्रकट गर्दछु। धन्यवाद
हरिजी। अब तपाईँ त मेरो मित्र पनि हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि चाहिँ अब आएर चेहो त अब चिल्ला के भने चेलाको बेलामा छात्रको अवस्थामा छात्र हुनुभयो। त्यसपछि त हामी त के भनेदेखि व्यवसायले उसले अब सबै हुन्छ। पुत्रम मित्र बदा चरेत हो क्या, 1600 वर्षे प्राप्त त्यो 1600 वर्षे पुत्रम मित्र बदा चरेत। अनि त्यसपछि हाम्रो परम्परा के छ त भने शिष्यात पराजय है। अब गुरुले के चाहन्छन्, शिष्यबाट पराजित हुनु चाहन्छन् कि त्यसको अर्थ के भने ऊ चाहिँ आफूभन्दा अझै बढी प्रतिभाशाली होस् भन्ने किसिमको। त्यस किसिमले मैले चाहिँ हरिजी मैले त मैले एउटा मित्रको रूपमा मैले पाएको छु। मलाई यति विचारहरू एउटा व्यक्त गर्ने अथवा यो अन्तर्क्रिया गर्ने किसिमको चाहिँ अवसर जुटाइदिनु भयो र यो अन्तर्क्रियाबाट मैले आफ्ना भनौँ टाढा टाढासम्मका त्यहाँपछि पाठक दर्शकहरूसँग पनि आफ्नो विचार मैले पुर्याउने किसिमको चाहिँ अवसर यहाँले जुन जुटाइदिनु भयो त्यसको लागि चाहिँ म पनि यहाँप्रति म पनि आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
धन्यवाद सर। म फेरि पनि हार्दिक कृतज्ञता प्रकट गर्छु सर। धन्यवाद।